आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Oh,
श्रोता मित्र, येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा नमस्कार अनि जय मसीह। श्रोता, आज हामी बाइबल अध्ययन दोस्रो कोरन्थी एक अध्याय तीनदेखि चौबीस पदसम्मबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ जीवनका योजनाहरूमा परमेश्वरको सान्त्वना। दोस्रो कोरन्थी एक अध्याय तीनमा यस प्रकार लेखिएको छ, हाम्रा प्रभु येशु ख्रिष्टका परमेश्वर तथा पिता, करुणामय पिता र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्। परमेश्वरको प्रशंसा होस्, परमेश्वरको स्तुति होस्। म कहिले कहीँ यो सोच्दछु कि हामी वास्तवमा कति धेरै स्तुति प्रशंसा गर्छौ। दाऊदले यसलाई यसरी राख्छन् भजन संग्रह 34 एक पदमा, हर बखत म परमप्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। मित्र, हामीले गुनासो गर्नको सट्टामा परमेश्वरको प्रशंसा गर्नुपर्छ। भजन संग्रह 50:23 पदले भन्छ, स्तुति प्रशंसाको बलिदान चढाउनेले मेरो महिमा गर्छ। भनिएको छ दोस्रो कोरन्थी 1:3 पदमा, हाम्रा प्रभु येशु ख्रिष्टका परमेश्वर तथा पिता, करुणामय पिता र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्। परमेश्वर पिता हुनुहुन्छ, त्यो चाहिँ त्रिएकतामा उहाँको स्थान हो। परमेश्वरले संसारलाई यति धेरै माया गर्नुभयो, आफ्नो एकलौते पुत्रलाई दिनुभयो, येशु ख्रिष्ट। मित्र, येशु ख्रिष्ट जन्मद्वाराको अर्थमा पुत्र हुनुहुन्न। उहाँ खालि यस अर्थमा पुत्र हुनुहुन्छ कि उहाँले त्यस्तो स्थानको ओगट्नु भएको छ जुन बिल्कुल पूर्ण रूपमा अद्वितीय छ। उहाँ अनन्त सनातन पुत्र हुनुहुन्छ र परमेश्वर अनन्त सनातन पिता हुनुहुन्छ। यदि तपाईसँग त्यस्तो किसिमको पिता र पुत्र छ भने तब त्यहाँ कहिले पनि त्यस्तो समय थिएन कि जन्मने अर्थमा कुनै केहीको जन्म भएको छ। बरु यसले त्रिएकतामा स्थानहरूको ओहदाहरूको व्यक्त गर्दछ। ती दुवै अनन्त सनातन हुन्, आदि र अन्त नभएको सनातन, शुरू र अन्त नभएको सनातन। अहिले पाउले उहाँलाई भन्छन् कृपाको पिता र सान्त्वनाको परमेश्वर। म यहाँ रोकिएर यी तीन शब्दहरूमा केही समय बिताउन चाहन्छु, प्रेम, कृपा र अनुग्रह। आज प्रेमको बारेमा धेरै कुरा भनिएको कुरा सुनिन्छ। मित्र, परमेश्वरले हामीलाई उहाँको प्रेमद्वारा उद्धार गर्नुहुन्छ भन्ने कुरा भन्नु भावुक धर्म विज्ञान थियोलोजी हो। हजुर, यो सत्य हो, परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। ओ, उहाँले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ! हामी कति पनि जान्दैनौ कि उहाँले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ। यदि परमेश्वरले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ सो कुराको बुझे थाहा पाए यसले हाम्रा हृदयहरू छिया छिया पार्ने थिए, तोड्ने थिए, टुटाइदिने थिए। तर परमेश्वरले हामीलाई उहाँको प्रेमद्वारा उद्धार गर्नुहुन्न। शास्त्रले हामीलाई सिकाउँछ कि हामी परमेश्वरको अनुग्रहद्वारा उद्धार पाएका छौं। अहिले प्रश्न उठ्छ, अनुग्रह के हो? हामी यसलाई अंग्रेजीमा अनमेरिटेड फेभर भन्छौं, जुनको अर्थ हुन्छ अनुचित महान कृपा। अर्थात्
परमेश्वरले हामीलाई हाम्रा गुण योग्यता भन्दा बेगलाई भिन्नै आधारमा उद्धार गर्नुहुन्छ। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, तर उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नुहुन्न। उहाँले हामीलाई उद्धारको अनुग्रहद्वारा उहाँको अनुग्रहद्वारा उद्धार दिनुहुन्छ। किन? किनभने उहाँ सम्पूर्ण सारा कृपाको पनि परमेश्वर हुनुहुन्छ, कृपाको पिता। कृपाको अर्थ हो परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले हाम्रो निम्ति उद्धारकर्ताको प्रदान गर्नुभयो। किनभने उहाँले अरू अन्य कुनै पनि तरिकामा उद्धार गर्न सक्नुहुन्न थियो, त्यहाँ उद्धार गर्ने अर्को कुनै विकल्प थिएन। आज हामीसँग भएको कुरा नै परमेश्वरबाट कृपा हो। उहाँ कृपाको पिता हुनुहुन्छ। वास्तवमा उहाँ अनुग्रह र कृपामा धनी हुनुहुन्छ। के तपाईँलाई आज कुनै कृपाको आवश्यक छ? यदि तपाईँलाई पैसाको आवश्यक भए बैंकमा पैसा निकाल्न जानुहुन्छ? त्यस्तै यदि तपाईँलाई कृपाको आवश्यक छ भए कृपाको पिता कहाँ जानुहोस्। यदि तपाईँलाई कुनै सहायताको आवश्यक छ भने उहाँ कहाँ जानुहोस्। त्यसो त आज तपाईँसँग भएको कुनै कुरा र हरेक कुरा नै परमेश्वरबाटको कृपा हो। तपाईँ यसको पाउन योग्य हुनुहुन्न। मसँग भएको हरेक कुराको म योग्य छुइन। मसँग धेरै कुरा त छैन, तर मसँग जे कुरा छ त्यो परमेश्वरको कृपा हो। परमेश्वर मलाई सेविकाईमा राख्ने काममा कृपालु हुनुहुन्छ। म आफ्नै बारेमा जति धेरै जान्दछु, तपाईँ मेरो बारेमा त्यति धेरै जान्नुहुन्न। यदि म आफ्नो बारेमा जति धेरै जान्दछु, तपाईँ पनि मेरो बारेमा त्यति धेरै जान्नु भए तपाईँले मेरो प्रचारको सुन्नुहुने थिएन। एक मिनट पर्खनुहोस्, मलाई काटेर नहटाउनुहोस् है। मलाई तिरस्कार गर्न आरम्भ नगर्नुहोस् है। यदि मैले तपाईँको बारेमा जति तपाईँ जान्नुहुन्छ आफ्नो बारेमा त्यति नै मैले तपाईँको बारेमा जानेको भए म तपाईँसँग पनि बोल्ने थिइनँ। म तुरुन्तै अहिले तपाईँसँग सम्बन्ध तोड्ने थिएँ। देख्नुभयो, तपाईँ र मलाई कृपा दिइएको छ अनि परमेश्वरको कृपाको कारण म सेविकाईमा छु। एकजना वृद्ध महान प्रचारकले भनिरहेका थिए, म क्यान्सर रोगले ग्रसित थिएँ। सम्भवत परमेश्वरको कृपाद्वारा अझै त्यो मेरो शरीरमा छ। म यो भन्न त मन पराउँदिन, तर यो सत्य हो। मित्र, हामीसँग भएको जुन सुकै कुरा पनि कृपा हो। उहाँ कृपाको परमेश्वर मात्र हुनुहुन्न, उहाँ उही समयमा सबै सान्त्वनाको परमेश्वर पनि हुनुहुन्छ। तपाईँ त्यसलाई जीवनको धातु पगाल्ने भाँडोमा जाँच गर्न सक्नुहुन्छ। दुःख कष्ट एसिडको जाँच हो। उहाँ सबै सान्त्वनाको परमेश्वर हुनुहुन्छ। उहाँले तपाईँलाई हस्पिटलमा सान्त्वना दिनुहुन्छ। उहाँले तपाईँलाई जब मृत्युमा आफ्ना प्रियहरूलाई गुमाउनुहुनेछ, विदा दिनुहुनेछ, त्यस बेला सान्त्वना दिनुहुनेछ। उहाँले कुनै पनि समय कुनै परिस्थितिमा कुनै पनि स्थानमा सान्त्वना दिन सक्नुहुन्छ। उहाँसँग सान्त्वनाको भण्डार छ र उहाँ सारा सान्त्वनाको परमेश्वर हुनुहुन्छ। चार पदमा भनेको छ, उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकालाई सान्त्वना दिन सकौं। यो अति नै महान अद्भुत कुरा हो कि हामीसँग त्यस्तो परमेश्वर हुनुहुन्छ जसले हामीलाई हाम्रा सारा कष्टहरूमा संकष्टहरूमा सान्त्वना दिनुहुन्छ। अनि हामीलाई आवश्यक पर्ने सान्त्वना चाहिँ संकष्टहरूको दिनमा हो। हामी देख्नेछौ कि पावलले आफ्ना संकष्टको समयमा त्यस प्रकारको सान्त्वनाको अनुभव गरे। यसरी हामीलाई परमेश्वरको उपस्थितिको आश्वासन निश्चय जीवनमा सबै परिस्थितिहरूमा पनि आवश्यक छ। हाम्रो महान आवश्यकको क्षेत्रमा, हाम्रो एक्लोपनामा, हाम्रो जीवनका निराशी घड़ीमा सान्त्वनाको आवश्यक छ। भनिएको छ, उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि परमेश्वरबाट भएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकालाई सान्त्वना दिन सकौं। अनि 5:56, किनकि जसरी हामी ख्रिष्टमा कष्टमा प्रशस्त गरी सहभागी हुन्छौं, त्यसरी नै ख्रिष्टद्वारा सान्त्वनामा पनि प्रशस्त मात्रामा हामी सहभागी हुन्छौं। हामीले दुःख पायौं भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो। हामीले सान्त्वना पायौं भने पनि त्यो तिमीहरूको सान्त्वनाहरूको निम्ति हो। हामीले भोगेका त्यही दुःखहरू तिमीहरूले धैर्यसाथ ग्रहण गर्दा तिमीहरू पनि त्यही सान्त्वनाको अनुभव गर्छौ। हामी यो कुरा देख्न गइरहेका छौं कि पावलले आफ्ना जीवनमा अनुभव गरेका कष्टहरूको बारेमा र वर्तमान समयमा पाइरहेका अनुभवको बारेमा, यी तमाम कुराहरूको बीचमा परमेश्वरको सान्त्वनाको बारेमा धेरै कुरा गर्न गइरहेका छन्। 7-10 पदमा भनिएको छ, तिमीहरूका निम्ति हाम्रो आशा दृढ़ छ, किनकि हामी जान्दछौ कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ त्यसरी नै हाम्रो सान्त्वनामा पनि तिमीहरू सहभागी हुनेछौ। भाइ हो, हामीले एसियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्ने हामी चाहँदैनौ, किनभने हामी सहन नसक्ने किसिमले यति साह्रो मिचेका थियौं कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं। हामीलाई त मृत्युदण्ड नै पाएको झै लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो। अनि हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनुभयो अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ। मित्र, यो अद्भुत कुरा हो। यसले यो कुराको स्पष्ट गर्दछ कि वर्णन गर्दछ किन परमेश्वरले हामीमा संकष्टहरू र बिरामी हुन अनुमति दिनुहुन्छ कहिले कहीँ। पौल यही भन्छन्, वास्तवमा उसलाई मृत्युको दण्डसम्म पनि दिइएको थियो। यसको मतलब हो पाउलले त्यस समयको संकेत गरिरहेका छन् जब एफिससमा उत्तेजित भीड़हरूले उसलाई आक्रमण गरेर लास बनाई छोडेथे। त्यो एक किसिमको मृत्युदण्ड नै थियो। तर पाउल भन्छन् 10 पदमा, उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनुभयो अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ। मित्र, म यो भन्न चाहन्छु कि परमेश्वरले ख्रिस्टियनहरूलाई कष्ट दुःखहरू भोग्न अनुमति दिनुहुन्छ। उहाँसँग यी सबैमा असल कारण र महान अद्भुत उद्देश्य हुन्छ। उहाँले यी कुराहरू ती विश्वासीहरूको असलको भलाइको लागि काम गरोस् भन्नको खातिर दिनुहुन्छ, ताकि यस अनुभवद्वारा उनीहरूले अरूलाई पनि सान्त्वना दिन सकुन् जो त्यस्तै कष्टदायक समस्यामा गुजरिरहेका हुन्छन्। हामीसँग भएको हरेक कुराहरू परमेश्वरको कृपाको कारणले नै हो र हामीसँग यी कुराहरू अरूहरूको फाइदाको निम्ति हुन्। चाहे तपाईसँग जुनसुकै कुरा होस्, परमेश्वरले तपाईँले ती कुराहरू यस कारणले दिनुभयो ताकि तपाईँ अरूहरूसँग यसको बाँड्न सक्नुहोस्। उहाँले तपाईँले यो कृपाको रूपमा दिनुभएको छ। यदि तपाईँसँग स्वास्थ्य छ, धन छ, जवानी छ, कला छ वा वरदान छ भने उहाँ चाहनुहुन्छ कि अरूसँग बाँड्ने कुरामा यी कुराहरूको तपाईँले बाँड्नुहोस्। हरेक मामलाहरू परमेश्वरको कृपा हो। हरेक कुरा परमेश्वरको कृपा हो। अनि दुःख कष्टहरू पनि, यदि तपाईँ ख्रिष्टको निम्ति दुःख कष्ट उठाइरहनु भएको छ भने उहाँले त्यो तपाईँमा घट्न अनुमति दिनुहुन्छ अनि यसमा उहाँको निश्चित उद्देश्य छ। त्यसपछि निम्न पदहरूमा पाउले यी कोरन्थियन विश्वासीहरूलाई प्रार्थनाको निम्ति अपील गर्दछन्। 11 पदमा भन्छन्, तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ, तब धेरै प्रार्थनाको प्रत्युत्तरमा हामीलाई प्राप्त भएको आशिषको निम्ति धेरैले हाम्रो पक्षमा धन्यवाद चढाउनेछन्। हामीले यो गरेको परमेश्वर चाहनुहुन्छ र मैले पनि प्रार्थनाको निम्ति अरूलाई विन्ती गरे। परमेश्वरलाई धन्यवाद होस् कि धेरै मानिसहरू मेरो निम्ति निरन्तर प्रार्थना गरिरहेका छन् अनि तपाईँ धेरै श्रोताहरूले पनि मेरो लागि प्रार्थना गरिरहनु भएको छ। तैपनि मलाई लाग्छ कि परमेश्वरले हामीमा कहिलेकहीँ दुःख कष्ट हुन अनुमति दिनुहुन्छ ताकि हामी अरूलाई सान्त्वना दिन सकौं। हाम्रा दुःख कष्टहरूको फाइदाको निम्ति हो भनिएको छ। 4 पदमा, उहाँले हामीलाई सबै दुःख कष्टमा सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं। 12मा भनिएको छ, यस कुरामा हामी गर्व गर्छौं अनि हाम्रो विवेकले पनि त्यसको गवाही दिन्छ कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्बन्धमा हामी पवित्रता र ईश्वरीय सत्यतामा चलेका छौं। यो संसारिक बुद्धि अनुसार होइन तर परमेश्वरको अनुग्रहबाट हो। पाउल भन्छन् कि उसको जीवनको साक्षीको कारण उनी हर्ष आनन्द गर्न सक्छन्। उसले यो स्पष्ट पार्दछन् कि यो शारीरिक ज्ञानद्वारा थिएन। अनि मित्र, हाम्रो शारीरिक ज्ञानद्वारा हाम्रा वरपर रहनेको निम्ति हाम्रा जीवनहरू साक्षी हुन सक्दैनन्। यो यस कारणले हो कि हामीले आफ्ना जीवनहरू पवित्रता र सत्यतामा जिएका छौं। पाउल भनिरहेका छन्, परमेश्वरको अनुग्रहद्वारा दुःख कष्टले यी कुराहरू उसको जीवनमा उत्पन्न गर्यो। देख्नुभयो, दुःख कष्ट परमेश्वरको कृपा हो र यसले हाम्रो जीवनहरूमा त्यस्ता गुणहरूको उत्पादन गर्दछ जुनको अरूसँग बाँड्ने खालका हुन्छन् र तिनीहरूको निम्ति फाइदाका हुन्छन्। 13-15मा यस प्रकार लेखिएको छ, किनकि तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही कुरा हामी तिमीहरूलाई लेख्दैनौ, र म आशा गर्दछु कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ कि जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, त्यसरी नै हाम्रा प्रभु येशूको दिनमा तिमीहरूले हामीलाई सम्पूर्ण प्रकारले बुझ्नेछौ र तिमीहरू हाम्रा निम्ति गर्व गर्न सक्नेछौ जसरी हामी तिमीहरूका निम्ति गर्व गर्न सक्नेछौ। यो कुराको मलाई निश्चय भएको हुनाले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर तिमीहरू कहाँ पहिले आउने मैले इच्छा गरे। मित्र, यहाँ पाउल भनिरहेका छन् के म पहिलो पल्ट तिमीहरू कहाँ आउँदा तिमीहरूको निम्ति आशिषको कुरा भएको थिएन, अहिले म दोस्रो पल्ट आइरहेको छु र म फेरि तिमीहरूको निम्ति आशिषका कुराहरू बन्न चाहन्छु। 16-17 पदमा भन्छन्, माकेडोनिया जाँदा तिमीहरू कहाँ आएर भेटघाट गर्न र माकेडोनियाबाट तिमीहरू कहाँ फर्किआउने र त्यहाँबाट यहुदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्ने म चाहन्थे। यो गर्न चाहँदा मैले अस्थिरता देखाएर के मैले आफ्नो योजना बनाउँदा संसारिक मानिसहरू जस्तो एउटै मुखले हो र होइन पनि भन्ने छु र पाउलले आशा गरेका थिए कि उनी कोरन्थीमा आउनेछन् तर त्यहाँ अहिलेसम्म आएका थिएनन्। कोरन्थीमा उसका केही शत्रुहरू भनिरहेका थिए उसले कहिले पनि आफूले भनेको कुरा पालन गर्दैन। तिनीहरूले उसलाई बेइमानदार अविश्वासी झूठको रूपमा दोष लगाए, धोकेबाजको रूपमा दोष लगाए। अहिले पाउल तिनीहरूलाई भनिरहेका छन् कि उनी निश्चय नै इमानदार र विश्वासयोग्य थिए, वचनबद्ध व्यक्ति थिए। पाउल भन्छन्, जब उनी भन्छन् कि म आउँछु उसको मतलब हो म आउँछु, उनी आउनेछन्। र जब उसले भन्छ कि म आउँदिन तब उसको मतलब हो म आउँदिन, अर्थात उनी आउँदैनन्। अर्को शब्दमा पाउल भन्छन् कि तिनी वचनका मानिस थिए, वचनबद्ध मानिस। आज विश्वासीहरू त्यस किसिमका मानिसहरू हुनुपर्छ, वचनको ख्रिस्टियन। 18-20 भनिएको छ, परमेश्वर विश्वासयोग्य हुनु भए झैं हाम्रो वचन पनि हो र होइन भएको छैन। हाम्रो वचन पनि हो र होइन भएको छैन किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्वरको पुत्र येशू ख्रिष्ट हो र होइन हुनुहुन्न थियो, तर उहाँमा सधैँ हो मात्र छ, किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा हो हुन्छ। यसै कारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी आमिन भन्छौं। जब कोरन्थीमा कसै कसैले पाउललाई यसो भनेर दोष लगाए, पाउल आउँछु भन्छन् तर आउँदैनन्, आज हो भनेर भोलि होइन भन्छन्, उसको बोलीमा कुनै टुङ्गै हुँदैन, कसरी विश्वास गर्ने उनको बोलीमा। पाउल अहिले यसो भनेर जवाब दिन्छन्, तिमीहरू मेरो वचनमा पूरा विश्वास र भरोसा राख्न सक्छौ, म त्यसै होइन तर पवित्र आत्माको अगुवाई अनुसार मात्रै मेरो योजना बदली गर्छु। तर मानिसको योजना बदलिए तापनि जुन सुसमाचार प्रचारको छ त्यो कहिले पनि बदली हुँदैन। ख्रिष्टको सुसमाचार आज हो भोलि होइन भन्ने कुरा कति पनि हुँदैन, सुसमाचार सधैँ सत्य हुन्छ, हो नै हो। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, उहाँले दिनुभएको सबै प्रतिज्ञाहरू ख्रिष्टमा हो भन्ने सकारात्मक हुन्छन्, अर्थात सबै प्रतिज्ञाहरू ख्रिष्टमा नै पूरा भएका हुन्छन्। यो कुरा हामीले विचार गर्नुपर्छ। अनि 21-22 पदमा भनिएको छ, तर हामीलाई तिमीहरूसँग ख्रिष्टमा दरिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वर नै हुनुहुन्छ, उहाँले हामी माथि आफ्नो छाप लाउनु भएको छ र हाम्रो हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि तिमीहरूलाई सजायबाट बचाउन म कोरन्थीमा आइन। परमेश्वरले हामीलाई दरिला पार्नुहुन्छ, उहाँले पवित्र आत्माद्वारा हामीलाई अभिषेक गर्नुहुन्छ, अर्थात उहाँले आफ्नो काम गर्नको निम्ति हामीलाई नियुक्ति, कुशलता र अनुग्रह दिनुहुन्छ। उहाँले हामीमाथि आफ्नो छाप पार्नुहुन्छ, अर्थात पवित्र आत्माको छाप मार्नुहुन्छ। रोमी साम्राज्यको समयमा कुनै छाप चाहिँ एउटा अधिकारको चिन्ह थियो। ख्रिष्टको पवित्र आत्माको छाप पाएका हुनाले हामी ख्रिष्टका हौं भन्ने कुरा प्रमाणित हुन्छ। उहाँले आफ्नो रगतले हामीलाई किन्नु भएको छ, हामी उद्धार पाएका पवित्र आत्माद्वारा हामी ख्रिष्टका हौं भन्ने हामीलाई निश्चित थाहा छ। 23 पदमा भनिएको छ, परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि तिमीहरूलाई सजायबाट बचाउन म कोरन्थीमा आएन। पाउल भन्छन्, यदि उनी पहिले नै आएका भए उनले पहिलो आफ्नो पत्रमा जस्तै गर्ने थिए। तपाईँले देख्नुभयो कि पहिलो कोरन्थी सच्याउने काम, सुधार गर्ने कुराले भरिएको थियो। पाउले वास्तवमा त्यस पहिलो कोरन्थीको पत्रमा निष्ठुर, कठोर, कर्कश कुराहरू लेखेथे। भावमा उसले भनिरहेका छन्, यदि म पहिले आएको भए म तिमीहरूसँग कठोर हुने थिए, तर म तिमीहरूलाई बाँकी राख्न जोगाउन चाहन्थे, बचाउन चाहन्थे। अर्को शब्दमा पाउल तुरन्तै कोरन्थीमा जान चाहेनन्, कारण त्यहाँ तिनी गए भने तिनले छडी लिएर जानुपर्ने थियो। अनि 24 पदमा हामी पढ्छौं, तिमीहरूको विश्वासमाथि हामी अधिकार जमाउन चाहँदैनौ, तर तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौ, किनकि आफ्नो विश्वासमा तिमीहरू स्थिर छौ। पाउल भनिरहेका छन् कि म तिमीहरूको आत्माको बिसप होइन, म तिमीहरूमाथि अधिकार जमाउन चाहन्न, तिमीहरूसँग ख्रिष्टमा सम्पूर्ण स्वतन्त्रता छ, म खालि तिमीहरूको आनन्दको सहयोगी बन्न चाहन्छु, किनकि तिमीहरू विश्वासबाट स्थिर छौ। तपाईँ र म पनि आफ्नै विश्वासमा स्थिर हुनुपर्छ। पाउल केही समय टाढामै रहन चाहे, दूर रहन चाहे, ताकि तिनीहरूको विश्वास मजबूत हुन सकोस् र तिनीहरू परमप्रभुमा बढ्न सकुन्। अनि यो नै एक कारण हो परमेश्वरले हामी धेरैलाई जीवनमा केही खास कठिनाई र कष्ट दुःखको भूमरीमा भएर जान अनुमति दिनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।